نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي پارا نمبر 7 کا ٹاپک ہے وَإِذَا سَمِعُوا. کسی بھی پارے کے ابتدا میں جو لفظ ہوتا ہے وہ بہت ہی اہم ہوتا ہے اور یہ پارا سورۃ مائدہ کی آیت نمبر 83 سے شروع ہو کر 120 تک رہے گا, جس میں ہم سب سے پہلی چیز دیکھ رہے ہیں وہ کیا ہے, آیت 83 سے 86 عیسائی وفد پر قرآن کا اثر اور ان کا اعتراف حق. نجاشی ایک بہت ہی عادل بادشاہ تھا. نبی صلی اللہ علیہ وسلم کے کچھ ساتھی مکہ والوں کے ظلم سے نکل کر حبشہ کی طرف جب ہجرت کر کے گئے تو وہاں پہ کچھ عرصہ رہنے کے بعد مکہ والوں نے ان کے پیچھے ایک لشکر بھیجا جس کو لیڈ کر رہے تھے ابو سفیان, جو ابھی اس وقت تک اسلام پہ نہیں تھے. انہوں نے جا کر نبی صلی اللہ علیہ وسلم کے ان ساتھیوں کے خلاف کچھ بات کرنا چاہی. چونکہ وہ عادل بادشاہ تھا اور ہم سب کے لیے ایک عمل حدیث سے بھی ملتا ہے کہ ایک طرف کی بات سن کے کبھی بھی فیصلہ نہ دیجئے, اس نے بھی یہی کہا کہ میں مسلمانوں کا پوائنٹ آف ویو بھی سمجھوں گا. لہٰذا ادھر سے جعفر طیار یعنی جعفر بن ابو طالب جو تھے ان کو بھیجا گیا. انہوں نے وہاں جا کر بہت ہی خوبصورت طریقے سے اسلام کا پیغام دیا اور سورۃ مریم کے آغاز کی کچھ آیات پڑھی. بس یہ پڑھنے کی دیر تھی کہ وہ نجاشی جو کہ بظاہر اس وقت تک عیسائیت مذہب سے تھا لیکن اس کی آنکھوں میں آنسو نکلے اور اس نے اس کی تصدیق کی کہ جس در سے حضرت عیسیٰ علیہ السلام کا پیغام آیا تھا یہ بھی ادھر سے آیا. پھر اس کے بعد اس نے ایک لشکر یا ایک وفد بنا کر کچھ لوگوں کا بھیجا تاکہ نبی صلی اللہ علیہ وسلم سے آ کر وہ دین سیکھیں. تو یہ آیات اس موقع پہ نازل ہوئیں, اور جب وہ سنتے ہیں وہ چیز جو رسول پر نازل کی گئی تم دیکھتے ہو کہ ان کی آنکھیں آنسوؤں سے بہتی ہیں. یہاں اگر آپ نوٹ کریں نا, عام طور پہ تو آنسو بہتے ہیں لیکن یہاں آنکھیں بہنے کی بات ہے, یعنی رقت قلبی جو ان کے دل پہ طاری ہوئی اور ان کی روح کی بیداری ہے. یہ سب کیا تھا؟ یہ معرفت حق تھی. اصل میں یہ آیات آپ کو مجھے ایک پیغام دیتی ہیں. پہلی بات یہ کہ قرآن پڑھتے ہوئے جس ممکن حد تک رونا آ سکے روئیے. دوسری بات یہ ہے کہ قرآن سن کے رونا کس کو آئے گا؟ میں معرفو من الحق. آج آپ دیکھیے کہ بہت ساری وجوہات پہ لوگ روتے ہیں لیکن قرآن سن کے رونے والے بہت تھوڑے ہیں. جو چیز آپ کے دل کو ٹچ کر جاتی ہے نا, آپ اس پہ روتے ہیں. کچھ لوگ سیڈ سانگ سن کے روتے ہیں, کچھ دکھی فلمیں سن کے دیکھ کر روتے ہیں. اسی طرح آپ کسی اپنے پیارے کو بہت عرصے کے بعد دیکھیں تو کیا ہوتا ہے؟ ایئرپورٹ پہ ایسے بہت سارے مناظر ہوتے ہیں کہ ماں بچے سے مل رہی ہے, کوئی جدا ہو رہا ہے, کوئی آ رہا ہے. تو آپ ایک جملہ نوٹ کر لیں, آپ کو ان کی کیفیت بھی سمجھ آ جائے گی اور اپنا محاسبہ کرنے کا نقطہ بھی کہ حق وہ کھویا ہوا بچہ ہوتا ہے کہ جو ہی وہ ملتا ہے تو ایک فطرت سلیمہ والا شخص رو پڑتا ہے. اور پھر اس میں ایک اور چیز ہے, فَأَصَابَهُمُ اللَّهُ بِمَا قَالُوا, اللہ نے ان کے اسے ایک کال کی وجہ سے ان کو جنت دے دی. جنات ان تجری من تحتها الانہار. کیا پتہ چلا کہ ہم تو آج تک یہ سنتے آئے کہ جنت عمل سے ملے گی, ان کے صرف کلمہ کہنے سے یا کلمہ پڑھنے سے جنت مل گئی؟ ایک بڑا اہم نقطہ ہے. اس سے کیا پتہ چلتا ہے کہ جب بندے کے اندر حق کی پہچان ہوتی ہے, اور آپ بار بار سوچ رہے ہوں گے کہ حق کیا ہے, تو اللہ حق ہے. نبی صلی اللہ علیہ وسلم تہجد کے وقت ایک دعا مانگا کرتے تھے جس میں کہا کرتے تھے, انت الحق وقولک الحق ولقاؤک الحق وجنتک حق ونارک حق. یعنی اللہ کی ذات بھی حق ہے اور اللہ تعالیٰ نے جو چیزیں پیدا کی وہ بھی حق ہے. اسی طرح نبی صلی اللہ علیہ وسلم حق ہے, ان کی نبوت پہ ہمارا ایمان ہے, مرنے کے بعد دوبارہ جی اٹھنے پہ ہمارا ایمان ہے. تو حق کیا ہے؟ کہ آپ کو اللہ تعالیٰ کی قدر آ جائے, آپ اللہ تعالیٰ کا مقام پہچان لیں اور نبی صلی اللہ علیہ وسلم کی مقام کو پا لیں, اور ساتھ ہی ساتھ آپ اپنے ساتھ کیا ہونے والا ہے مرنے کے بعد اس کو جان لیں. تو آج سے اپنے لیے یہ کرائیٹیرین بنائیے, قرآن کو پڑھنا ہے اور رونا ہے. آپ سوال یہ کہ روئیں کیسے, سمجھ ہی نہیں آتا. وہ کہتے ہیں نا کہ دوست کی زبان ترکی ہے اور ترکی مجھے سمجھ نہیں آتی. تو اس کے لیے آج نیت کرتے ہیں کہ ہم نے قرآن کا لفظی ترجمہ یاد کرنا. لفظ بلفظ ترجمہ تھوڑا سا بوجھل لگتا ہے شروع میں کیونکہ اس میں محنت بھی ہوتی ہے اور سمجھ نہیں آ رہا ہوتا, لیکن پھر وہ آپ کو ایک یا دو پارا پڑھنے کے بعد اس قابل کر دیتا ہے کہ آپ تلاوت کرتے ہیں تو آپ کو سمجھ آتا ہے. आप तरावी में सवारा एक सुन रहे हैं तो आपको समझ आ रहा है, और हत्ता कि आप हरम में जाते हैं तो फिर आपको वजह समझ आ जाती है कि इमाम काबा क्यों रो रहे थे और बहुत सारे लोग हिचकियाँ क्यों ले रहे थे। आज उम्मत मुस्लिमा, हमारे ख़ास तौर पर इंडो पाक में रहने वाले, यहाँ कुरान के पढ़ने के और बहुत सारे अंदाज़ मौजूद हैं। मसलन कुरान खानी बहुत मारूफ लफ्ज़ है, हेफ्स नाजरा बच्चों को पढ़ाना, लेकिन कुरान को समझ के पढ़ना ये बहुत ही कम है। इसी वजह से फिर आज हमारी आंखें खुश्क हो गई। इसके बाद आगे देखते हैं तो आयत नंबर 87-88 में एक टॉपिक आपको मिल रहा है, हलाल को हराम कर लेना भी जुर्म है। आप देखिए, अब किसी भी मुल्क में रहते हैं तो क्या आप उसके लॉज को अपने हाथ में लेते हैं? बस आज के बाद रेड लाइट पे नहीं रुकना बल्कि ग्रीन लाइट पे रुकना है, आप और मैं कर सकते हैं क्या? कोई किसी मुल्क में जाकर एक जाली नोट बनाकर उस मुल्क की करेंसी के नाम पे पेश कर सकता है? क्या आप और मैं कोई लॉ पास करके जाकर उसके पर्चे छाप सकते हैं? बस यही बात है। जब दुनिया के छोटे से छोटे और बहुत ही कैजुअल मुल्क में आप ये नहीं कर सकते, तो अल्लाह ताला मालिकुल मुल्क है, कायनात का मालिक है। जब उसने खाने के, पीने के, जीने के, मरने के तौर तरीके हमें दिए, तो फिर आप और मैं उसको चेंज नहीं कर सकते। ये पैगाम था इन आयात का कि ला तुहर्रिमु तय्यिबाति मा अहल्लल्लाहु लकुम वला तअतदू। कुछ लोग दीन के नाम पर भी सख्ती बरतते हैं, ये नहीं खाना, वो नहीं करना, इधर नहीं जाना। जैसे सहाबा में से कुछ जिनके दिल में जज्बा भी था, तकवा भी था, उन्होंने आकर अल्लाह के नबी के सामने इस चीज़ का इजहार किया कि मैं तो सोऊंगा नहीं, सारी रात नहीं सोऊंगा और इबादत करूंगा। एक ने आके कहा कि मैं तो खाऊंगा नहीं और मैं तो बस रोज़े से रहूंगा। इसी तरह की दो चार बातें जब की और एक ने कहा मैं तो शादी नहीं करूंगा, तो अल्लाह के नबी ने कहा कि क्या तुम्हारे लिए मेरा तरीका काफ़ी नहीं है? याद रखिए कि इस्लाम में रहमानियत नहीं है। इस्लाम जो दूरी चाहता है ना दुनिया की चीज़ों से बंदे की, वो दिल की दूरी है। कभी भी ना हो जुय्यिन लिन्नास में पीछे सूरह आले इमरान में पढ़कर आए हैं, तो क्या पता चला? सीधे सीधे रहिए, जो अल्लाह ने कहा है उसको कीजिए, और खूब अच्छा खाइए, खूब अच्छा पहनिए और खूब अच्छे काम कीजिए। ये जवाब मुझे एक उस्ताद से मिला था जब मैंने भी अपने इब्तदाई दौर में ये पूछा था कि क्या इस्लाम अच्छा खाने से रोकता है? क्या अच्छे कपड़े नहीं आप पहन सकते? क्या आप अच्छे घर में नहीं रह सकते? तो असल बात यह है कि जब आपकी ज़िंदगी अल्लाह के हुक्मों से जुड़ी होती है, आपके दिल में तकवा होता है, फिर आपका इसराफ पे दिल ही नहीं आता। आप फजूल खर्ची कर नहीं सकते। आप अपनी ज़ात पे पैसा लगाते हुए 10 दफ़ा सोचते हैं कि मेरा एक वजूद है, मैं क्या हूँ, और मैं इतना महंगा कपड़ा लूँ, मैं इतना महंगा जेवर लूँ, और आपका वो सब किधर जाएगा? लन तनालुल बिर्रा हत्ता तुन्फिकु मिम्मा तुहिब्बुन। फिर इसके बाद आगे कसम का कफ़ारा है। बहुत सारे लोग ये सवाल करते हैं, तो आज आप उनको इस आयत का नंबर नोट करके गाइड कर सकते हैं। अगर कोई आपसे भी पूछे, आयत 89 सूरत माईदा, ला युआख़िज़ुकुमुल्लाहु बिल्लग़्वि फ़ी अयमानिकुम, यानी बिला इरादा कसम है, वल्लाही बिल्लाही, इस पे तो पकड़ नहीं है। हाँ, अगर कोई कसम तुम जान के दिल के इरादे से खा लेते हो फिर उसको पूरा नहीं कर पाते, तो क्या करो? फकफारतुहु इतामु अशरति मसाकीन मिन औसत। पहली सूरत क्या है कि औसत दर्जे का खाना 10 मिस्कीनों को खिला दो, ठीक है? फर्स्ट ऑप्शन कैसा? मा तुत इमून, जो तुम खुद खाते हो और खिलाते हो, अहलीकुम अपने घर वालों को, यानी जैसा खाना आमतौर पर खाया जाता है। अगर रोटी खाई जाती है तो रोटी, चावल खाए जाते हैं तो चावल, यानी एक एवरेज खाना 10 लोगों को खिला दें और वो कसम का कफारा होगा। औ किस्वत हम, ये नहीं है तो 10 को कपड़े पहना दो। औ तहरीर रकबा, या एक ग़ुलाम को आज़ाद कर दो। और ये तीनों चीज़ें ना हो सके क्योंकि औ का लफ्ज़ है, तो फमल्लम यजीद फसियाम सलासति अय्याम, फिर 3 रोज़े रख लो। ज़ालिका कफ़ारतु अयमानिकुम, ये तुम्हारी कसमों का कफ़ारा है। और वैसे अवॉइड करना चाहिए कसम खाने से, पसंदीदा अमल नहीं है। आप देखिए, जिसने आपकी बात नहीं माननी ना, उसने वैसे ही नहीं माननी। फिर इस आयत की रोशनी में अगर हम कसम की मुख्तलिफ अकसाम देख लें तो 3 किस्में अमूमन कसम की आती हैं। एक होती है लौह, इरादे और नीयत के बगैर खाई हुई कसम। फिर गमूस, गुनाह में डूबी हुई, जानबूझ के झूठी कसम खाना। और आप नोट कर लीजिए कि ये कबीरा गुनाह है, क्योंकि मुसलमान धोखे में आ जाएगा, वो कुछ और समझ रहे हैं और आप कुछ और समझ रहे हैं। फिर इसी तरह मुतअम्मिदन, आमद कहते हैं इरादे को, जानते बूझते कसम खाना, मुस्तकबिल में मैं ये काम करूँगी, मैं ये नहीं करूँगी, ये यहाँ जाऊँगी नहीं। अब आपने इसको खा ली कसम, फिर इसको निभाना पड़ता है, और अगर इसको ना निभाएं तो फिर ये है कफ़ारा जो अभी हमने आयत में देखा متعمدن والی قسم پہ توڑ دی یا ٹوٹ گئی تو پھر 10 مسکینوں کا کھانا یا کپڑا یا گردن آزاد کرنا اور مسلسل 3 روزے رکھنا. پتہ کیا چلا آپ کے لیے میرے لیے اس آیت میں عمل کی بات؟ سوچ سمجھ کر قسم کھانی چاہیے. یہ قسموں کی حفاظت, اللہ نے کہا نا کہ اپنی قسموں کی حفاظت کرو, یعنی ہر وقت قسم نہ کھاؤ. قسم ڈالنے والے کی بات بھی پوری کی جائے. عربوں کا ایک کلچر تھا, دوسرے پہ قسم ڈال دیتے تھے, میں تمہیں قسم دیتا ہوں کہ تم میرے گھر ضرور آؤ گے. ٹھیک ہے, تو یہ بھی چیز اگر کوئی کر دیتا ہے آپ کے ساتھ تو پھر آپ کو پوری کرنی چاہیے. یعنی مسلمان مسلمان کی مدد کرتا ہے ہر لحاظ سے, اور اس طرح اللہ تعالیٰ کے علاوہ کسی اور کی قسم نہ کھائی جائے. یہاں میں ایک چھوٹی سی بات کہوں, 1 منٹ سے بھی کم کی لغزش ہوتی ہے, آئی سویئر باللہ واللہ قسم کھاتا ہوں, 10 لوگوں کا کھانا اور باقی 3 روزے, کیا پتا چلا کہ اپنے ایک ایک لفظ کی ذمہ داری لو. اب دیکھیے, ایک مرد منہ سے طلاق کا لفظ نکالتا ہے نیت کے ساتھ تو ایک اتنا پیارا پرانا رشتہ خطرے میں چلا جاتا ہے. تو زبان کا صحیح استعمال ہو, اس سے یہ مراد ہے. پھر اس کے نیکسٹ جو ہے آیت 90 سے 92 میں شراب اور جوئے کی حرمت کا حتمی حکم. ہم نے پیچھے سورت بقرہ میں بھی اور آل عمران اور اب یہاں بھی دیکھ رہے ہیں کہ شراب گریجولی حرام کی گئی. اسلام میں یہ بہت خوبصورت طریقہ ہے کہ جس چیز کے لوگ عادی ہو چکے ہوتے ہیں اس کو ایک دم نہیں روکا جاتا. بس آپ دیکھیے کہ کوئی 120 کی سپیڈ پہ گاڑی چلا رہا ہے تو بریک لگانی ہو تو کیا کریں گے؟ ایک دم بریک لگائیں گے, گاڑی بھی الٹ جائے گی. ہینڈ بریک لگائیں گے تو نہ جانے اور بھی کیا ہوگا. سلو ڈاؤن کیجیے. انسان کی اندر عادات ہوتی ہیں نا, وہ رچی بسی ہوتی ہیں. لہٰذا یہاں شراب اور جوئے کے لیے یا ایھا الذین آمنوا انما الخمر والمیسر والانصاب والازلام, 4 چیزوں کو اکٹھا پیش کر کے کیا کر دیا, من عمل الشیطان, یہ شیطانی عمل ہے, فاجتنبوا, بس تم اس سے اجتناب کرو. کچھ لوگ کہتے ہیں لفظ حرام تو نہیں آیا نا, تو یہ عمل الشیطان کیا ہے؟ اور اتنی احادیث جو شراب کے موضوع پہ ہیں وہ کیا ہیں؟ اصل بات ہے کہ انسان کی ایک کمزوری ہے, جو چیز وہ کرنا نہیں چاہتا نا اس کے لیے اس کو دلائل نظر ہی نہیں آ رہے ہوتے. تو بہرحال یہاں شراب اور جوئے کی بات ہے, اور ساتھ ہی ساتھ آپ دیکھ رہے ہیں کہ تیروں سے قسمت معلوم کرنا, یہ سب چیزیں آج بھی آپ کو ساتھ دکھیں گے. یعنی تیروں سے قسمت کیا ہے؟ لاٹری. آج کے کنوینئنس سٹور جو امریکہ میں ہوتے ہیں وہاں لوٹو نام کی ایک مشین موجود ہے, وہاں جوا بھی ہوتا ہے اور اسی طرح سے گیمبلنگ اور اس طرح کے جو سینٹرز ہیں. تو کیا پتہ چلا کہ شراب اور جوا ناپاک اور فکری پاکیزگی اور نفس کی طہارت کے خلاف ہے. پیچھے بھی ہم نے یہ بات کی تھی کہ اللہ تعالیٰ 4 چیزوں کی حفاظت چاہتا ہے انسان کی, کہ کوئی ایک کی جان نہ لے, کوئی کسی کے مال پہ بری نظر نہ ڈالے, کوئی کسی کی عزت پہ ہاتھ نہ ڈالے, اور کوئی کسی کی عقل کو خراب نہ کرے. اور ان چاروں پہ یہ 4 حدود ہیں, جس میں سے ایک یہاں آج ہمارے سامنے ہے شراب کی صورت میں. پھر اس میں عمل الشیطان کہا گیا, تو سوال یہ ہے کہ شیطانی عمل کیا ہوتا ہے؟ عمل شیطان وہ ہے جو ہر قسم کے اخلاقی اور انسانی قدروں سے دور ہو. آپ نے سنا تو ہوگا کہ شراب کے نشے میں ماں بہن کا فرق نہیں پتہ چلتا. بعض لوگ شراب کے نشے میں دھت ٹوائلٹ میں جا کر بالکل نیم مردہ حالت میں پائے جاتے ہیں, سڑکوں پہ گرے ہوتے ہیں. آپ بتائیے کہ ایک انسان کی تو یہ عزت نہیں ہے نا, تو عقل ختم ہو گئی. اب وہ بندہ بونگی بونگی باتیں کرے اور لہک لہک کے بول رہا ہے تو یہ انسانیت کی خلاف ہے. اور ایک سب سے بڑی بات جو آپ کو اس میں دکھے گی کہ نشے کی حالت میں انسان اللہ کے ذکر, جس میں خاص طور پہ نماز پڑھنے سے غافل ہو جاتا ہے. اسی لیے اسے پچھلی آیت جو ہم پڑھ کر آئے ہیں وہ کیا تھا, لا تقربوا الصلاۃ وانتم سکارا. اور ادھر ساتھ چونکہ جوئے کی بھی بات ہوئی ہے تو جوئے کی جو کمائی جس کو آپ گیمبلنگ کہہ سکتے ہیں وہ کیا ہے, ذکر کی لذت اور نماز کی چاشنی سے محروم کر دیتی ہے. جب لوگ ایسی چیزوں میں پڑھتے ہیں تو آپ دیکھتے ہیں گھنٹوں کے اعتبار سے وہ کھیلتے رہتے ہیں, نمازوں کے وقت بیچ میں آئے تو نہیں پڑھی, پھر نیند اپنی چھوڑ کے ساری ساری رات بیٹھے رہتے ہیں ایسی چیزوں سے, تو اللہ تعالیٰ نے منع کیا. اب جب شراب حرام ہو گئی تو کچھ لوگوں کے دلوں میں یہ سوال آیا کہ پہلے تو ہم پیتے تھے, اور جب پیتے تھے اور اس دوران کچھ نمازیں چھٹی کچھ پڑھی تو اس کا کیا طریقہ ہے؟ یعنی کچھ لوگوں کو شیطان نے یہ وسوسہ ڈالا کہ تم شراب نہیں چھوڑ سکتے یا کچھ اور. تو اس پہ اب اگلی آیتوں میں اللہ تعالیٰ کی قربت تقویٰ سے حاصل ہوتی ہے, اس پیغام کو بڑے خوبصورت سے میسج کے ساتھ پیش کیا. बाज़ दफ़ा कुछ सहाबा फ़ौत जो हुए तो उस वक़्त भी उनके पेटों में शराब थी। ये ऐसे ही जैसे आज कोल्ड ड्रिंक्स हैं, पानी है, दूध है, हलाल है तो बुरा नहीं है। लिहाजा जब तक ये मना नहीं थी, इसके ऊपर कोई कबाहत नहीं थी, तो इस आयत 93 में बड़े खूबसूरत तरीके से अगर आप देखें तो शराब को तो क्या हर गुनाह को छोड़ने का एक नेचुरल फिनोमिनन है। लैसा लिल्लज़ीना आमनु व अमिलुस सालिहाति जुनाहुन फ़ीमा ताइमु इज़ा मत्तक़ु व आमनु व अमिलुस सालिहाति सुम्मत तक़ु व आमनु सुम्मत तक़ु व अहसनु वल्लाहु युहिब्बुल मुहसिनीन। वो कहते हैं ना कि छुट्टी नहीं मुँह को लगी हुई। इस आयत में आप देख रहे हैं बार बार ईमान और तकवे की बात है, फिर बचने की बात है। आप इसमें महसूस कीजिए कि रियायत है, यानी एक नॉन मुस्लिम जो इस्लाम पे आता है, आज भी वेस्ट में आप चंद लोगों के हालात पढ़िए, वो कहते हैं कि इस्लाम कबूल करने के बाद दो चीज़ें हमारे लिए बहुत मुश्किल रहीं, एक फजर की नमाज आदत नहीं थी और दूसरा शराब छोड़ना। इंसान को आदत पड़ी होती है तो ये यहाँ एक तदरीज है। कोई बच्चा बिगड़ चुका है, किसी गैंग को ज्वाइन कर चुका है, कोई बुरी सोहबत में जा चुके हैं, तो फिर आप इस आयत पे सामने रखते हुए उसको थोड़ा सा बेनिफिट ऑफ डाउट दीजिए। आहिस्ता आहिस्ता जितना तकवा बढ़ता जाएगा, इंशाल्लाह नेकियां भी बढ़ती जाएंगी।